باللہ من الشیطان اللین الرجیم. بسم اللہ الرحمن الرحیم. محترم ناظرین کرام، پروگرام قیام سے قیام تک میں آج پھر آپ کو خوش آمدید کہتے ہیں. ہمارے آج کے اس پروگرام میں جو شخصیت موضوع بحث ہے وہ ہے عمر ابن سعد ابن ابی وقاص کی شخصیت. ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا رضوان علوی صاحب. آئیے ان سے عمر ابن سعد کی شخصیت کے حوالے سے کچھ سوالات کرتے ہیں. السلام علیکم مولانا صاحب.
وعلیکم السلام ورحمۃ اللہ.
عمر ابن سعد کی شخصیت جانی پہچانی شخصیت، کسی سے کوئی چھپی ہوئی شخصیت نہیں. اس کا مکروہ اور بھیانک کردار جس طرح تاریخ نے لکھا اور بہت بڑے بڑے مورخین نے اس کی شخصیت کے ان پہلوؤں پہ روشنی ڈالی ہے. میں یہ چاہوں گا کہ ایک اجمالی خاکہ اس کی شخصیت کا پیش کریں.
بسم اللہ الرحمن الرحیم، وبه نستعین وهو خیر الناصر ومعین. عمر سعد کا پورا نام عمر سعد بن ابی وقاص. عمر کا تعلق گروہ کے اعتبار سے تابعین میں ہوتا ہے، یعنی یہ تابعین میں ہیں اور لوگ اس سے روایات نقل کرتے ہیں. ایک شخصیت اہمیت کی حامل شخصیت ہے، بنو امیہ سے تعلق ہے، مختار کا بہنوئی ہے، اخلاقی اعتبار سے لالچی ہے. کوفے میں ایک بہت بڑا طبقہ ایسا ہے کہ جو صحابی کا احترام کرتا ہے، صحابیت کو عنوان قرار دیتا ہے اور اس کا احترام کرتا ہے، اس طریقے سے ان کی اولادوں کا بھی احترام کرتا ہے. سعد بن ابی وقاص ایران کی فتح کے بعد، کیونکہ یہ خلیفہ ثانی کے زمانے میں انہی کی جانب سے ایران پر جو حملہ کیا گیا ہے اس میں سپہ سالاری کے فرائض انجام دے رہے تھے اور انہی کے ہاتھوں ایران جو ہے وہ فتح ہوا ہے. ایران کی فتح کے بعد سعد بن ابی وقاص کی جو حیثیت ہے اور جو اہمیت ہے وہ مسلمانوں کے درمیان کیا بڑھ جاتی ہے، اور بجائے یہ کہ وہ مدینہ جو واپس چلے جائیں، کوفے کو اپنا وطن قرار دے کر یہیں رہنے لگتے ہیں اور عمر سعد بھی ان کے ساتھ یہیں پر رہنے لگا. دولت اچھی خاصی ہے لیکن کیونکہ ذاتاً لالچی ہے لہذا دولت کا طلبگار ہے. اہمیت اس وجہ سے ہے کہ صحابی کا بیٹا ہے. جیسے میں نے پہلے عرض کیا کہ لوگ کچھ لوگ ایسے تھے، گروہ پورا کا پورا ایسا تھا کہ جو صحابیت کو عنوان قرار دے کر اس کا احترام کیا کرتا تھا اور اسی طرح سے ان کی اولادوں کا بھی احترام کیا کرتا تھا. تو عمر کی شخصیت اہمیت اسی وجہ سے کوفے میں زیادہ رہی کہ جناب علی کہ وہ ایک قدر صحابی کا بیٹا ہے.
یعنی معذرت کے ساتھ دو باتیں یہاں پہ جمع ہو گئیں، یا تو صحابی کا بیٹا ہونا اس کی شہرت کا سبب ہے یا پھر جو کردار اس کا ہمیں تاریخ میں ملتا ہے، ان دونوں میں سے کون سی بات ہے جو ہمیں نظر آتا ہے کہ نہیں یہ صحابی کا بیٹا ہے اس لیے مشہور ہے، یا دوسرا طبقہ یہ کہے کہ نہیں یہ جو اس نے کردار ادا کیا ہے تاریخ میں اس کی وجہ سے مشہور ہے؟
صحابی کا بیٹا ہونا بھی اہمیت کا حامل رہا ہے، اور تاریخ میں جو بعد میں جو اس نے کردار ادا کیا ہے خصوصاً کربلا کے مورد میں، وہ بھی اس کی شخصیت کا اہم کردار رہا ہے. کوفے میں جیسے میں نے آپ سے عرض کیا کچھ لوگ موجود تھے کہ وہ صحابیت کو عنوان قرار دیتے تھے. بہرحال کچھ لوگ جو لوگ صحابیت کو عنوان قرار دیتے تھے وہ کربلا کے معرکے کو کسی اور عنوان سے دیکھ رہے تھے. وہ عنوان کیا تھا؟ امیر المومنین بھی ایک صحابی ہیں، امام حسین ان کے بیٹے ہیں، پسر سعد بھی ایک صحابی کا بیٹا ہے، دونوں آپس میں آمنے سامنے کھڑے ہیں. لہذا ایک پورا کا پورا طبقہ،
ہاں یعنی ایک طبقہ اس نظر سے دیکھ
نظر سے دیکھ رہا ہے اس کو، کہ جس کا نتیجہ ہمیں یہ ملتا ہے کہ وہ خاموش ہو کر بیٹھ گیا ہے، ایک طرف ہو کر رہ گیا ہے، یعنی اس واقعے کو اہمیت نہیں دے رہا ہے. اور ابن زیاد بھی یہی چاہتا ہے کہ وہ افراد کے جو کسی طرف نہیں ہیں ان کو اپنے ساتھ ملائے، اور یہ گروہ کسی طرف نہیں ہے، لیکن پسر سعد کی وجہ سے وہ ابن زیاد کی طرف چلے جاتے ہیں کہ بھائی یہ بھی صحابی کا بیٹا، وہ بھی صحابی کا بیٹا، دونوں آپس میں لڑ رہے ہیں، اور اسی وجہ سے پسر سعد نے اب اسی وجہ سے عمر زیاد نے ابن پسر سعد کا انتخاب کیا تاکہ اس گروہ کی فکر کو موڑا جائے، اس کو توڑا جائے. بہرحال جب ہم کربلا میں اس کے واقعے کو دیکھتے ہیں، آپ نے جیسے اشارتاً کہا کہ کربلا میں جو اس کی شخصیت ہے وہ یعنی اس کی شہرت کا سبب بنی، کربلا کے اندر ہم جب دیکھتے ہیں دراصل دیکھیں پسر سعد، ہمیں تاریخ میں ملتا ہے کہ یہ نہیں چاہتا ہے کہ امام حسین سے درگیر ہو،
مقابلے پہ آئے
مقابلے پر آئے امام حسین کے مقابلے، یہ نہیں چاہتا ہے، کراہت محسوس کرتا ہے، لہذا جلدی جلدی یہ کوفے سے نکل جانا چاہتا ہے. لیکن ابن زیاد اس کی اس صفت کا فائدہ اٹھاتے ہوئے کہ جو اس کے اندر موجود ہے وہ لالچ، رائے کی حکومت کا لالچ دیتا ہے، کہتا ہے کہ بھائی تم اس کام کو انجام دو، تمہیں رائے کی حکومت ہم دیں گے. اس لالچ کے تحت وہ کربلا آیا ہے کہ جس میں جس کا تذکرہ ہمیں کربلا کے امام حسین اور پسر سعد کی ملاقات کے درمیان ہمیں ملتا ہے کہ امام حسین علیہ السلام نے کہا کہ تمہیں رائے کی سرزمین کا ایک گندم بھی نصیب نہ ہوگا، جس پر وہ ان کا مذاق اڑاتے ہوئے کہتا ہے کہ میں جو سے کام چلا لوں گا. بہرحال جنگ نہیں چاہتا ہے اور چاہتا ہے کہ معاملہ جو ہے کسی نہ کسی طریقے سے رفع دفع ہو جائے، صلح کی طرف لے جانا چاہتا ہے. اور ہمیں تاریخ کے اندر یہ بھی ملتا ہے کہ پسر سعد ایک نامہ، ایک خط ابن زیاد کو لکھتا ہے کہ اب ماحول جو ہے وہ صحیح ہو چکا ہے، جنگ تک بات نہیں پہنچے گی، اس لیے کہ حسین نے تین شرطیں پیش کی ہیں. وہ تین شرطیں کیا ہیں؟ ایک شرط یہ تھی کہ مجھے اپنے حدود سے باہر جانے دو، یعنی جو بلاد اسلامی کی جو حدود ہیں، سرحدیں ہیں، مجھے ان سے باہر جانے دو، میں ایک عام آدمی کی طرح زندگی گزاروں گا وہاں پر. دوسری شرط کہ مجھے واپس مدینے جانے دو. تیسری یہ کہ یزید کے پاس مجھے جانے دو، میں اس سے گفتگو کروں گا اور اپنا ہاتھ اس کے ہاتھ میں دے دوں گا. یہ تاریخ نے نقل کیا ہے. ہمارے یہاں محققین جو اس بات کو بیان کرتے ہیں کہ یہ جو تین شرائط ہیں، یہ تین شرائط میں سے خصوصاً آخری والی شرط کہ یزید کے ہاتھ پر ہاتھ دوں گا، یہ شرط ابن زیاد نے اپنی طرف سے گھڑی تھی. کیوں؟ اس لیے وہ چاہتا تھا کسی طریقے سے معاملہ جو ہے وہ رفع دفع ہو جائے.
اور جو شخص اپنے گھر سے نکلا ہے خون دینے کے لیے،
خون دینے کے لیے،
تو پھر وہ کس طرح جو ہے وہ آگے چل کے یہ کہے کہ میں اپنا ہاتھ دے دوں گا،
ہاتھ دے دوں گا یزید کے ہاتھ میں. بھائی ہم جب دیکھتے ہیں کہ رجب کے مہینے میں جب امام حسین علیہ الصلوۃ والسلام نے سفر کیا ہے اور یہ کہتے ہوئے کہ میرے جیسا یزید جیسے کی بیعت
نہیں
کر سکتا، تو پھر وہ یہاں آ کر کس طریقے سے یزید کی بیعت پر راضی ہو گئے. بہرحال یہ عمر سعد کا اپنا جو ہے ایک ہیلا تھا تاکہ اس جنگ کو روکا جا سکے. یہ خط پہنچتا ہے ابن زیاد کے پاس، ابن زیاد اس کو پڑھتا ہے، تھوڑی دیر کے لیے اس خط سے متاثر ہوتا ہے، لیکن وہاں پر ایک دنیا کا کہنا چاہیے کہ خبیث ترین شخص کہ جس کا نام شمر ذوالجوشن ہے، وہ بیٹھا ہوا ہے. اور جب وہ دیکھتا ہے کہ ابن زیاد اس سے متاثر ہو گیا ہے اس خط کے مضمون سے، تو بہرحال وہ ابن زیاد کو ورغلاتا ہے اور ابن زیاد شمر ذوالجوشن کے ہاتھوں ایک عدد نامہ، ایک تحدید نامہ، دھمکی آمیز خط پسر سعد کو بھیجتا ہے کہ تمہیں وہاں پر ہم نے مسلحانہ حرکت انجام دینے کے لیے نہیں بھیجا ہے، ہم نے وہاں پر تمہیں
اختیار کرنے کو نہیں کہا،
نہیں کہا ہم نے تم سے کہا ہے کہ حسین کا سر اتار لو اگر وہ بیعت نہیں کرتے ہیں، تو اگر یہ کام کر سکتے ہو تو ٹھیک، ورنہ شمر ذوالجوشن کو فوج کی سپہ سالاری سپرد کر دو. اب جو ہے وہ اس کے بعد سے شمر ذوالجوشن یہ تمہارا سپہ سالار ہوگا. بس یہی وہ موقع تھا ان سخت ترین امتحان کا کہ جسے عمر سعد نے جو کہنا چاہیے کہ جس میں عمر سعد جو ہے وہ فیل ہو گیا، یہی وہ موقع تھا. اس نے دنیا کو آخرت پر ترجیح دیتے ہوئے فوج کی سپہ سالاری بھی اپنے ہاتھ میں لی اور امام حسین کا قاتل ٹھہرایا. لیکن ہمیں تاریخ کے اندر اور احادیث کے اندر، احادیث کے جو سلسلہ روات ہے مکتب تسنن کے اندر، ہمیں یہ بھی ملتا ہے کہ عمر سعد کے جو قاتل امام حسین ہے، معروف ہے، مشہور ہے اس شخصیت کے ساتھ قتل امام حسین، ہمیں یہ بھی ملتا ہے کہ مکتب اہل تسنن میں امام احمد ابن حنبل اس کو ثقہ جانتے ہیں، اس سے روایت نقل کرنے
یعنی نواس رسول کا جو ہے وہ قتل ہے،
وہ
قاتل
ہے
اور وہ उसको सिका इतना
सिका
मोतबर
मोतबर के
कि
उससे
उससे रिवायतें और
रिवायतें
हदीसें जो
नकल
हैं
की जा
वो नकल
सकें।
करते हैं। यहाँ पे हम एक छोटा सा ब्रेक लेना चाहेंगे नाज़रीन कराम, एक छोटे से वक्फे के बाद दोबारा आपकी खिदमत में हाजिर होते हैं और अपने मौजू को आगे बढ़ाएंगे। तब तक हमारे साथ रहिएगा। खुश आमदीद कहते हैं आपको एक दफ़ा फिर अपने प्रोग्राम में। हमारी बात चल रही है उमर साद की शख्सियत के हवाले से। आइए अपनी गुफ्तगू को आगे बढ़ाते हैं। उसने अपनी ज़िंदगी को तरजीह दी अपनी आखिरत पे, और एक छोटी सी ज़मीन के टुकड़े की हुकूमत की खातिर इमाम हुसैन अलैहिस्सलाम का कत्ल भी करता है वो, और कत्ल करने के बाद दुनिया पे वाज़ह है कि नवासे रसूल जो हक़ के लिए अमर बिल मारूफ के लिए मैदान में निकले हैं यजीद जैसे फासिक और फाजिर के मुकाबले पे, और उसमें उस कयाम में मरकजी किरदार अदा किया है उमर साद ने। लेकिन बहुत ही अफसोस के साथ वो कुछ मकतबा फ़िक्र के अफराद, दूसरे मकतबा फ़िक्र के अफराद उसको उससे हदीस रसूल अल्लाह की अहादीस को नकल करने को मोतबर समझते हैं और उसको सिका जानते हैं। बहरहाल बैत की ऐसी क्या अहमियत थी कि जिसके लिए एक शख्स अपना दीन बेचते हुए नजर आ रहा है और दूसरी तरफ नवासा रसूल अपना घर बार छोड़कर कयाम करते हैं यजीद के खिलाफ, और यजीद भी दूसरी तरफ से तुला हुआ है कि या बैयत ले ली जाए या सर
सर ले,
ले लिया जाए।
बहुत अच्छा और खूबसूरत सवाल है। सदर इस्लाम में बैयत की बहुत अहमियत है। हम देखते हैं कि वहाँ बैयत का मसला बहुत अहमियत का हामिल है। तरीक़ेकार क्या राइज था कि जिसकी बैयत की जा रही है उसको अपने तमाम उमूर का हाकिम करार दिया जा रहा है। बायत का तस्करा कुरान भी मौजूद है, बायत रिजवान जैसा कि बहुत मशहूर है। लेकिन इस बायत को गलत तरीके से इस्तेमाल किया गया, यानी इस बायत को उस फासिक और फाजिर हुकूमत के लिए एक जवाज करार दिया गया। यानी जब कोई शख्स बायत कर लिया करता था, इसका मकसद और मतलब ये था कि अब वो उस हुकूमत के खिलाफ कुछ नहीं कर सकता, अगर करेगा तो बागी है। इतना अहम तरीन मसला था ये, इतना अहम तरीन मसला। और इस मसले की तरफ मैं अहमियत की तरफ एक इशारा करते हुए आगे गुजर जाऊं कि इस बायत को लेने की खातिर तरह तरह के हथकंडे इस्तेमाल किए जाते थे। मोतबर और मारूफ शख्सियतों से बायत लेने की खातिर हमें तारीख में मिलता है, हत्ता उनके घर भी जला दिए गए कि जब जिन्होंने बैत से इनकार किया उनकी नामुस को मारा भी गया, उनके घर को भी जलाया गया, फकत इस बैत की खातिर कि नहीं तुम्हें बैत लेनी है। और वो बैत क्यों नहीं कर रहे हैं? क्योंकि हुकूमत क्या है? फासिक और फाजिर है। इमाम हुसैन अलैहिस्सलाम बैत नहीं कर रहे हैं, क्यों? इसलिए बैत नहीं कर रहे हैं कि हुकूमत क्या है?
फासिक और
फासिक और
फाजिर
फाजिर है। कहा कि मेरा जैसा यजीद जैसे की बैत
नहीं कर सकता।
नहीं कर सकता। और फिर एक उलिल अम्र है, इमाम हुसैन अलैहिस्सलाम एक उलिल अम्र हैं, खुदा के नुमाइंदे हैं, खुदा की जानिब से मुयन कर शुदा रहबर हैं, खामिसे आले अबा, रसूल का नवासा, हुसैन व मिन्नी व आना मिनल हुसैन पर फाइज है इमाम हुसैन, मिन्नियत पर फाइज है। अगर वो बैत कर लें यजीद के हाथों, यजीद की सिफात क्या है? यजीद
अच्छा,
की
वो मिन्नियत के अलावा खुद सीरत
सीरत है।
किरदार
जी
उनका
जी
माशरे में
माशरे में उनका किरदार। एक वाकये हुर्रा से पहले गसीले मलाइका का फर्जन के जिनका नाम भी अब्दुल्ला है, यजीद के यहाँ दावत भी मधु होता है, वहाँ जाते हैं, पहुँचते हैं, एक हफ्ता वहाँ ठहरते हैं, वहाँ से वापस आते हैं। लोग पूछते हैं, भाई तुम यजीद के यहाँ खलीफा वक्त के यहाँ तुम मधु थे, तुमने क्या देखा? कहा कि बस मत पूछो क्या देखा, यजीद तारिकुस्सलात है, बंदरों से खेलता है, खवातीन का रसिया है, और तमाम तर बुराइयां उसने गिनवा डाली। ऐसे शख्स की बेइज्जती करके उसको अमीरुल मोमिनीन कहलाया जाए, उसको खलीफत المسلمین कहलाया जाए, उसको और तमाम यानी सरपरस्त औलिया यानी सरपरस्त और औलिया मोमिनीन करार दिया जाए, ये बात माकूल नहीं है। इमाम हुसैन अलैहिस्सलाम कैसे बैत कर लें? एक वो शख्स के जो खुदावंदे आलम की जानिब से मुयन शुदा है वो बैत नहीं कर सकता, इसलिए कि अगर वो बैत करता है तो सिलसिला इस्मत की तमाम तर कड़ियाँ टूटती हुई दिखाई देंगी, आदम से लेकर खातम तक का सिलसिला ख़त्म हो जाएगा। इसलिए कि इमाम हुसैन वारिस अम्बिया, वारिस रसूल खुदा, वारिस आदम व नूह हैं। अगर वो किसी की अगर वो एक ऐसे इंसान की बैत कर लें तो फिर इंतखाबे खुदा पर आँच आती है, ये हर्फ वहाँ पर। बहरहाल, तो ये बैत इतना अहम तरीन मसला था कि जिसके लिए ये सब कुछ किया गया। हमें तारीख़ में एक अदद वाक़ा मिलता है अब्दुल्ला इब्ने उमर इब्ने ख़त्ताब का, कि जो बहुत मोतबर शख्सियत हैं मकतब अहले तसन्नुन की, तमाम फ़िक उनसे
अहादीस
अहादीस
फिक्स
उनसे जो है, फ़िक हदीस उनसे नकल है, फ़िक उनसे नकल है, अहादीस उनसे नकल है। हमें एक वाक़ा मिलता है कि हुज्जाज इब्ने यूसुफ़ के जो तारीख का भयानक किरदार है, खलीफे वक्त के लिए बैत ले रहा है। अब्दुल्ला इब्ने उमर कहीं मदीने से कहीं बाहर है, ये उस वक्त का वाकया है कि जब इसने मदीने पर हमला किया है, मदीने से बाहर है, रात की तारीकी में तशरीफ लाते हैं और इनको पता चलता है कि भाई यहाँ पर हुकूमत का नुमाइंदा है, खलीफा
और
का नुमाइंदा है।
बेयत
पहुँच
का सिलसिला है।
पहुंचते हैं, बैत का सिलसिला हो चुका, रात हो चुकी है, वो सो चुका, हुज्जाज इब्ने यूसुफ सो चुका। ये उसके यहाँ जाते हैं, दरबान से कहते हैं कि भाई जाके कहो अब्दुल्ला अब्दुल्ला इब्ने उमर इब्ने खत्ताब आए हैं। कहा कि क्यों? कहा कि भाई उनसे कहो कि बैत लेनी है, उनसे कहो कि हमें काम है। जब वो उन तक पहुँचता है, वो सो रहा है अपने बिस्तर पर, उसको उठाया जाता है, कहते हैं क्या काम है? कहा कि अब्दुल्ला इब्ने उमर आए, बड़ी ऊंची शख्सियत हैं। कहा कि क्या करने के लिए आए? कहा कि वो बताना नहीं चाह रहे कि क्या करने आए। कहा कि अच्छा, ले कर आओ उनको। जब वो लाया गया तो ये अपने बिस्तर में मौजूद था। कहा कि क्या काम है? कहा कि मैं मदीने में मौजूद नहीं था, बाहर गया हुआ था, मैंने रसूल अल्लाह की एक हदीस सुनी है। वो क्या है? मन माता वलम यारिफ इमाम अज़मानी ही मीतन माता
जाहिल
मीतन
जाहिल
जाहिलिया, कि जो अपने वक्त के इमाम की मार्फत किए बगैर इस दुनिया से रुख्सत हो गया, वो जाहिलियत की मौत मर गया। मैं नहीं चाहता हूं कि जाहिलियत की मौत मरूं, लिहाजा अगर सुबह होने तक मैं मर जाऊं तो मैं जाहिल मरूंगा, लिहाजा मैं चाहता हूं खलीफा वक्त की बैत आपके हाथों करूं। उसने कहा कि ये इतना बड़ा अहम मसला थोड़ा ही है कि तुम मुझे रात की नींद से बेदार कर रहे हो। कहा कि नहीं, मैं बहरहाल आपसे बैत लूंगा। तो उसने कहा कि अभी मैं थका हुआ हूँ, हाथ तो आगे नहीं बढ़ा सकता। उसने अपना पैर आगे बढ़ा दिया कि मेरे पैर पर रखकर ये बैत तुम कर सकते हो। लेकिन हमें तारीख में एक अदद वाकया और भी मिलता है, आपको सुनकर ताज्जुब होगा कि यही अब्दुल्ला इब्ने उमर है जिस पर उम्मत का इजमा है बैत के सिलसिले में, खलीफा होने के सिलसिले में, अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम की खिलाफत पर इजमाए उम्मत है, लेकिन ये शख्स उनकी बैत
नहीं
नहीं
करता।
करता है। जब हम देखते हैं कि जिसने अमीरुल मोमिनीन की बैत नहीं की, उसे फिर फासिक और फाजिर के पैर पे हाथ रखकर बैत करनी पड़ती है, तो ये बैत एक अहम तरीन मसला।
बहुत शुक्रिया, आपने अपने कीमती वक्त में से हमारे लिए वक्त निकाला और बैयत के मसले पे इतनी अच्छी और मुफस्सल गुफ्तगू की। नाज़रीन कराम, इस वक्त स्क्रीन पे मौजूद हमारा ईमेल एड्रेस और एसएमएस नंबर, इंशाल्लाह आपके जो सवालात हैं, जो शुबहात हैं, वो इबहामात जो आपके जहनों में मौजूद हैं हमारे आज के प्रोग्राम के सिलसिले में, गुज़श्ता प्रोग्राम जो हमने आपके सामने पेश किए, या आइंदा आने वाले प्रोग्राम में भी, कहीं पर भी आप किसी सवाल को, किसी शुबे को महसूस करें, इस एसएमएस एड्रेस पर या ईमेल एड्रेस पर अपना सवाल हमें ज़रूर लिख के भेजें, ताकि हम सवालात की शक्ल में आपके पैगामात को, आपके सवालात को अपने उलमाए कराम से उनके जवाबात दरियाफ्त करें। अपने मेज़बान को इजाज़त दीजिए, अपना बहुत ख्याल रखिएगा, खुदा हाफिज़।